आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
स्वामी प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै तपाईँहरूका यो आफ्नै कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको यहोशु भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। यो तपाईहरूलाई जानकारी भएकै कुरा हो। अनि आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यहोशु छ अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ यरिहोको शहरमाथि इसरायली सेनाहरूको विजय। मित्र, यो कुराको याद गरौं कि इसरायलका सन्तानहरू अति नै अद्भुत रीतिले यर्दन नदी तरेर अहिले प्रतिज्ञाको मुलुकमा प्रवेश गरिसकेका छन्। यो कुराको याद राखौ कि तिनीहरू यर्दन नदी पार गर्दा नदीमा उग्र बाढ़को अवस्था थियो। अनि हामी यो पनि देख्छौ परमप्रभुको सन्दूक जुन पुजारीहरूले बोकेका थिए त्यो इसरायलका सन्तानहरूको अघि अघि अगाडि अगाडि गएको थियो। अनि त्यो सन्दूकले निश्चय नै येशु ख्रिष्टको उपस्थितिको प्रस्तुत गर्दथ्यो, पेश गर्दथ्यो। जब पुजारीहरूको पैतालाले यर्दन नदीलाई छोयो, पानी आफसे आप थामिएर एउटा रास भएर अडियो। त्यसपछि पुजारीहरू नदीको बीचमा उभिए, तिनीहरूको काँधमा सन्दूक बोकिएको थियो। अनि त्यस बेला इसरायलका सन्तानहरू यर्दन नदी तरे र सम्झनाको ढुङ्गाहरू त्यहाँ खड़ा गरे। अहिले इसरायलका सन्तानहरू यर्दन नदीको पश्चिमपट्टिको किनारमा शिविर हालेर बसेका छन्। ओ, कस्तो महान अद्भुत आशाहरूले तिनीहरूलाई प्रतीक्षा गरिरहेको छ। यो नै मुलुक हो जुन मह र दूतको मुलुक हो, वा परमेश्वरले तिनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको मुलुक। अनि त्यो नै मुलुक हो जुनको अधिकार गर्न, स्वामित्व गर्न तिनीहरूलाई भनिएको थियो। यो स्पष्ट छ कि निश्चय नै तिनीहरूको हृदय खुशी र हर्षले गदगद भरिएको छ। आशा र हर्षका महसुसहरू, अनुभवहरू तिनीहरूका मनमा, तिनीहरूको अनुहारमा चलिरहेको छ, देखिएको छ। तिनीहरूलाई विजयको लागि एक शर्त पनि दिइएको थियो पालन गर्नलाई, त्यो थियो खतनाको धार्मिक कृत्य। अनि यो परमेश्वरले अब्राहमसँग बनाउनु भएको करारको चिनो थियो। त्यो करारको एक अंश वा भाग यो थियो कि तिनीहरूले त्यो मुलुकको पाउने थिए। तपाईँलाई यादै होला कि इसरायलीहरूको खतनाको निम्ति यहोशूले धारिलो पत्थरको कर्दहरू बनाए। अमित्र, यससँग तपाईँ र मेरो जीवनमा के पाठ वा लागू छ त? मेरो सम्बन्धमा वा मेरो लागि धारिलो कर्द वा छुराले परमेश्वरको वचनको बताउँछ, जुन जीवित, प्रबल र अति नै शक्तिशाली र दुई धारे तरवार भन्दा धारिलो हुन्छ र प्राण र आत्मालाई जोड्नी जोड्नी र हड्डीका मासीलाई भाग भाग पारुन्जेलसम्म वारपाट छेड्ने र हृदयका भावना र विचारलाई जाँच्न सक्ने हुन्छ। अनि विजयको निम्ति अर्को शर्त थियो, त्यो सेनाहरूको परमप्रभुको कप्तानको दर्शन र तिनीबाट मार्गदर्शन र निर्देशन पाउनु पर्दथ्यो। प्रधान सेनापति यहोशू आज्ञाहरू माथिबाट पाउन गइरहेको छन्। कमाण्ड माथिबाट पाउन गइरहेका छन्। अहिले विजयको पहिलो कदम हो यरिहो। यस शहरलाई पहिले जित्नु पर्दछ। अनि हामी देख्नेछौ कि युद्ध कौशल चाहिँ मुलुकलाई विभाजन गर्नु हो। यरिहो र अईको शहरहरू कब्जा गराईद्वारा मुलुकको बीच वा केन्द्र स्थान तिनीहरूको हुनेछ। त्यसपछि तिनीहरू दक्षिणतिर बढ्नेछन्। त्यो मुलुकको विभाजन गर्ने विधि, त्यो विधि हो जुन यस्तो देखाइ पर्दछ कि त्यस दिनदेखि आजको महान सेनापतिहरूद्वारा पछ्याइयो वा अनुसरण गरियो। तिनीहरूले शत्रुहरूलाई विभाजन गर्दछन्। त्यसपछि हामी देख्छौं अलि अलि गरेर तिनीहरूलाई लिँदछन् कब्जामा। विश्व इतिहास अनुसार यो विधि गृहयुद्ध विश्वयुद्धमा प्रयोग गरिएको थियो, तर यरिहोलाई लिने तरिका वा विधि फेरि प्रयोग गरिने छैन। आउनुहोस् यसमा हेरौं। यहोशू 6:1 यस प्रकार लेखिएको छ, त्यस समय इसरायलहरूको कारणले यरिहोको बिल्कुल थुनिएको थियो, कोही भित्र बाहिर गर्न पाउँदैनथ्यो। यरिहो इसरायलहरूको आक्रमणको लागि तयार भइसकेका थिए। तिनीहरूले सोचेका थिएनन् कि इसरायलहरू त्यति चाँडै त्यस प्रतिज्ञाको मुलुकमा आउनेछन्, किनकि त्यसबेला यर्दन नदी उग्र बाढ़को स्थितिको समय थियो। तर जरूर तिनीहरूले शहरको ढोका थुनिदिए र शत्रुहरूको आक्रमणको लागि तयार थिए। 2-5 भनिएको छ, तब परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर, यरिहो त्यहाँको राजा र वीर योद्धाहरू समेत मैले तेरो वशमा पारिदिएको छु। सबै सशस्त्र लडाकुहरू त्यस शहरलाई घेरेर एकैचोटि घुमेर जाऊ। 6 तिमीहरूले यसै गर्नु। 7 पुजारीहरू 7 भेड़ाका सिंहका तुरही सन्दुकको अघि अघि लिएर हिँड्नु, र 7 तिमीहरू त्यो शहर 7 घुम्नु र पुजारीहरूले तुरही फुक्नु। अनि जब तिनीहरूले भेड़ाका सिंहका तुरही धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबैजना ठूलो स्वरले कराउन्, अनि शहरको पर्खाल फेदसम्म ढल्नेछ र हरेक मानिस आफ्नो अघि सिधै बढ़ेर जाउन्। सैनिक अभियानको आरम्भको दिन आउँछ। यहोशूले परमप्रभुको निर्देशनहरूको बिल्कुल ठिक ठिक पछ्याउँछन्, अनुसरण गर्दछन्। अनि 8-11 भनिएको छ, यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि 7 पुजारी भेड़ाका सिंहका 7 तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्नो तुरही फुक्दै अघि बढ़न लागे। परमप्रभुको करारको सन्दुक चाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरू चाहिँ तुरही फुक्ने पुजारीहरूका अगाडि हिँडे र पछाडिकाहरू चाहिँ सन्दुकको पछि हिँडे, अनि पुजारीहरू तुरही फुक्दै हिँडे। तर यहोशूले मानिसहरूलाई यसो भनेर अराए, जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्न, तिमीहरू नकराउनु, तिमीहरूको स्वरै पनि नसुनोस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नु, मैले कराउनु भनेपछि मात्र कराउनु। यसरी तिनले परमप्रभुको सन्दुकलाई शहरको वरिपरि एकचोटि घुमाऊ, र तिनीहरू छाउनीमा आए र त्यही बास बसे। मित्र, यरिहोको शहर तयारी भइसकेको छ युद्धको लागि, युद्धलाई सामना गर्नको लागि। निसन्देह शहरको पर्खालमा सैनिकहरू थिए र ढोकामा पहरेदार चौकीदारहरू थिए, र तिनीहरूबाट शहरमा सम्पूर्ण रिपोर्टहरू पाउँदछन्। तिनीहरूले तमाम खबरहरू कुराहरू भित्र शहरमा पुर्याइदिन्थे। अन्तिममा यो वचन आउँदछ, शत्रुहरू आइसकेका छन्। यहोशू र तिनका सिपाहीहरू शहरतिर बढ़िरहेका छन्। ती इसरायलहरूको लामो लश्करको पंक्तिको अगाडि एक सन्दुक छ जुन पुजारीहरूद्वारा बोकिएको छ, साथै पुजारीहरूले भेड़ाका सिंहहरू पनि बोकेका छन्। शहरको चौकीदार वा पहरेदार आवाज उठाउँदछ, यो भन्दै कि शत्रुहरू आए, तयार हौ। तिनीहरू निश्चय नै शहरलाई वरिपरि घेरेको पर्खालको ढोकामा आक्रमण गर्नेछन्। त्यसकारण यरिहो शहरका सैनिकहरू मुख्य ढोकामा जम्मा हुँदछन्। तिनीहरू युद्धको लागि तयार छन्। यदि ढोका तोडेर भित्र आएको खण्डमा त्यसपछि अनौठो कुरा त्यहाँ गर्दछ, पहरेदारहरू आफ्नो रिपोर्ट उच्च स्वरमा दिन्छन्। तिनीहरू यहाँ ढोकाबाट आक्रमण गर्न गइरहेका छैनन्, तिनीहरू अर्कोतिर फर्के र अर्को स्थानमा आक्रमण गर्नेछन्, र यसकारण शहरभित्र रहेका सैनिकहरू अर्को ठाउँ सर्दछ। र म सोच्दछु कि ती सैनिकहरू शहरभित्रैबाट वरिपरि दौरा गर्दछन् वा फन्को मार्दछन्। तिनीहरूलाई पर्खालमा हुनेहरूद्वारा जानकारी दिइएका छन् कि ती शत्रुहरू त्यहाँ नै छन्, तिनीहरू यहाँ छन् भन्दै खबर दिन्थे। इसरायलहरू चुपचाप एक शहरको वरिपरि एक फन्को मार्छन् र आक्रमण गर्नको सट्टामा तिनीहरू आफ्नो छाउनीमा आउँछन्। मलाई लाग्छ यो खबर सुनेर शहरभित्रका सैनिकहरू मानिसहरू छक्कै परे होला। अनि 12-14 भनिएको छ, यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक उठाए। यी 7 पुजारीहरूले भेड़ाका सिंहका 7 तुरही बोकेर परमप्रभुको सन्दुकको अघि अघि तुरही बजाउँदै हिँड्दै रहे। हतियार भिड्ने मानिसहरू तिनीहरूका अघि लागे र पछाडि हिँड्नेहरू परमप्रभुका सन्दुकको पछि लागे। पुजारीहरू चाहिँ तुरही फुक्दै हिँडे। यसरी दोस्रो दिन पनि तिनीहरू शहर एकचोटि घुमेर छाउनीमा फर्केको छ। 6 तिनीहरूले त्यसै गरे। अर्को दिनमा पनि इसरायलीहरूले उही कुरा गरे जुन पहिलो दिनमा गरेथे। पर्खालको पहरेदार स्वर आवाजले सूचना दिन्छ, तिनीहरू फेरि यहाँ आएका छन्। यसपछि इसरायलीहरू सरको पर्खालको वरिपरि एक फन्को मार्दछन् र आफ्नो छाउनीमा फर्किजान्छन्। छ दिनसम्म तिनीहरूले लगातार त्यसै गरे। मलाई लाग्छ छ दिनसम्म निरन्तर यही गरिरहँदा हुन सक्छ कि केही इसरायलीहरू भनिरहेका थिए, हामीले किन मूर्ख काम जस्तो गरिरहेको, यदि तपाईँले यहोशूलाई किन यो गरिरहेको भनी सोध्नुहुँदा तिनले सम्भवत यो उत्तर दिनेथे, म खाली सेनाहरूको परमप्रभुको कप्तानबाट आज्ञाहरूको लिन्छु र त्यही नै गर्न मलाई भन्नुभएको छ र त्यही नै म गरिरहेको छु। अनि सत्र पदमा भनिएको छ, यो शहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ, रहा बेस्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासुसहरूलाई त्यसले लुकाएकी थिए। मित्र, यसरी हामी देख्छौ कि सातौं दिनमा पनि इसरायलीहरूले फेरि पर्खालको वरिपरि एक फन्को मारे। जब शहरको पर्खालको वरिपरि फन्को मारिकन इसरायलीहरू आफ्नो छाउनीमा जाँदा यरिहोको शहरको मानिसहरूले चिन्ता फिक्रीबाट छुटकाराको श्वास लिन्थे। शहरभित्र रहेका यरिहोका सैनिकहरूले पनि उही तरिकामा फन्को मार्थे जसरी हरेक समय बाहिर चाहिँ इसरायलीहरूले शहरको वरिपरि फन्को मार्दथे। र जब इसरायलीहरू शहरको फन्को मारेर हरेक समय आफ्नो छाउनीमा फर्किन्दा त्यो दिन चाहिँ फिक्री र चिन्ताबाट तिनीहरूले छुटकारा पाउँथे, हरेक जना आराम गर्न बस्थे। तर जब अकस्मात पहरेदारले यो भन्छ एक मिनट पर्ख, तिनीहरू फेरि शहरको पर्खालको वरिपरि फन्को मार्न गइरहेका छन्, यसरी फेरि इसरायलीहरूले शहरको वरिपरि एक फन्को मार्छन्। 16-20 पदमा भनिएको छ, सातौं चोटि जब पुजारीहरूले तुरै फुके तब यहोशूले मानिसहरूलाई भने, कराऊ किनभने परमप्रभुले तिमीहरूलाई यो शहर दिनुभएको छ। अनि 20 पद, जब पुजारीले तुरै फुके तब मानिसहरू कराए र तुरैको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो स्वरले कराए त्यो पर्खाल फेद समय छर्लम्म ढल्यो अनि हरेक मानिस आफ्नो सिधै अघि बढ्यो, तिनीहरू सबै शहरमा पसे र त्यो कब्जा गरे। मित्र, यरिहोको पर्खाल फेद समय ढर्लम्म ढल्यो, यो अचम्मको आश्चर्य कर्म थियो। यसको प्रमाण आज पनि त्यहाँ छ। हिब्रू 11:30 पदले भन्छ, विश्वासैबाट सात दिनसम्म परिक्रमा गरेपछि यरिहोको पर्खालहरू ढले। मित्र, यरिहोले आज विश्वासीहरूको निम्ति संसारको प्रतिनिधित्व गर्दछ। यो अति नै मजबूत दह्रो र भयानक कठिन र पूर्वबोध हो। विजय विश्वासमा भर पर्दछ, आश्रित छ। पहिले युहना 5:4 पदले भन्छ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजय हुने विजय चाहिँ हाम्रो विश्वास हो। हिब्रू 11 अध्यायले प्रकट गर्दछ कि कसरी विश्वास सम्पूर्ण युगमा परमेश्वरका चुनिएका सेवकहरूको जीवनमा काम गर्यो। जब तिनीहरूले अति नै शक्तिशाली भयानक संसारको सामना गरे तापनि तिनीहरूले विश्वासद्वारा विजय प्राप्त गरे। हामी एक अंग्रेजी गीतमा यो गीत सुन्छौ, यहोशूले यरिहोको युद्ध लडे। प्रश्न हो के तिनले लडे? अह, कदापि होइन, तिनले कति पनि लडाई लडेनन्। तिनी खाली परमप्रभुको आज्ञा अनुसार शहरको वरिपरि परिक्रमा मात्र गरे। त कसले लडे गर्यो त, वा कसले लडाई लड्यो त? परमेश्वर स्वयंले त्यो गर्नुभयो। अनि अरू स्पष्टीकरण चाहिँ म सोच्दछु कि हास्यास्पद हो। कोही कोहीले भन्दछन् कि पुजारीहरूले तुरैहरू फुकेको समयमा र सम्पूर्ण इसरायलीहरू सारो सारो गरी चिच्याएको बेला भूकम्प आएथ्यो, अनि कोही कोहीले भन्छन् कि इसरायलीहरूको ठूलो संख्यामा त्यस शहरको वरिपरि निरन्तर परिक्रमा गरेकोले गर्दा पर्खालाई खुकुलो बनाइदियो र हलाइदियो र यो ढलियो खस्यो। मित्र, यदि तपाईँ यस कुरामा विश्वास गर्न चाहनुहुन्छ भने विश्वास गर्न सक्नुहुन्छ, तर म चाहिँ विश्वास गर्दछु जुन परमेश्वरको वचनमा बताइएको छ। परमेश्वरले विजय गर्नुभयो र इसरायलीहरूले अधिकारमा वा स्वामित्वमा पाए। आज धेरै विश्वासीहरूको समस्या यो हो कि तिनीहरू यरिहोको युद्धलाई जित्न वा लडाई गरेर विजय प्राप्त गर्न कोशिश गरिरहेका छन् आफ्नै बलबुद्धिले, आफ्नै शक्ति सामर्थ्यले। तर मित्र, यसले कति पनि खाम खाँदैन। तपाईँ र मैले स्वर्गीयमा हुनुभएको हाम्रो कप्तान र हाम्रो उद्धारको कप्तानबाट निर्देशन वा आज्ञाहरू कमाण्डहरू लिनु आरम्भ गर्न आवश्यक छ। अहिले दुई कुरा संक्षिप्त रूपमा ध्यान दिनुहोस्। पहिलो कुरा हो रहाब र तिनका परिवारलाई केही हान्ति नगरी जोगाइयो। 22 र 23 पद अनि 25 पदमा भनिएको छ, अनि यहोशूले त्यस देशको जासुस गर्न जाने ती दुईजनालाई भने, त्यस वेश्याको घरमा जाओ र तिमीहरूले त्यससित शपथ खाए अनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल। तब ती जासुस गर्न जाने युवकहरू गए र रहाबलाई र त्यसका बाबु आमा दाजुभाइ र त्यससँग भएको सबैजना त्यसका सबै नातेदारलाई बाहिर ल्याए र तिनीहरूले उनीहरूलाई इसरायलको छाउनीदेखि बाहिर राखे। 25 पदमा, तर रहाब वेश्या त्यसका बाबुका परिवार र त्यससँग भएका सबैजनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरिहोमा वा यरिहोमा जासुसी गर्ने पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिए, अनि आजसम्म इसरायलहरूको बीचमा नै त्यो रहेकी छे। तिनीहरूको प्रतिज्ञा अनुसार, करार अनुसार तिनीहरूले रहाबलाई र तिनका सम्पूर्ण परिवारलाई बचाए। अनि उही समयमा यो कुराको पनि ध्यान दिऊ, यहोशूले ती हरेक व्यक्तिमाथि श्रापको घोषणा गरे जसले त्यस शहर पुननिर्माण गर्न अगाडि बढ्थे। अनि 26 पदमा भनिएको छ, त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, जो यो यरिहो शहर बनाउन खड़ा हुन्छ त्यो परमप्रभुको अघि श्रापित होस्। यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ। अमित्र, हामी पछिबाट पहिलो राजा 16 अध्यायमा देख्नेछौ, यरिहो शहरको पुननिर्माण गरियो र जसरी यहाँ श्रापको घोषणा गरिएको छ, बिल्कुल त्यही तरिकामा त्यस व्यक्तिमाथि श्राप आयो जसले यस शहरको पुननिर्माण गरेथ्यो, तिनको कान्छो छोरो मरेथ्यो। यस अध्यायलाई छोड्नभन्दा अघि परमेश्वरको सुस्पष्ट आज्ञा आदेशको ध्यान दिऊ, जुन यहोशूद्वारा दिनुभएको थियो। कुनै पनि जप्त गरिएका कुराहरू कुनै व्यक्तिसँग वा शहरहरूमा राख्नु हुँदैनथ्यो, तर सुन चाँदी पितल र फलामे भाँडाहरू चाहिँ परमप्रभुको भण्डारमा ल्याउनु पर्दथ्यो। सिपाहीहरूले वा सैनिकहरूले कुनै पनि कुरा आफ्नो निम्ति लान सक्दैनथ्यो। 18 र 19 पदमा भनिएको छ, तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनु, नत्र त त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ र इसरायलहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई संकष्टमा पार्नेछौ। तर सबै सुन चाँदी र काँसाका र फलामे भाँडाहरू परमप्रभुको निम्ति पवित्र छन्, तिनीहरूलाई परमप्रभुको भण्डारमा जानु पर्नेछ। अमित्र, अर्को अध्यायमा हामी देख्छौ कि कसैले चाहिँ यरिहोको युद्धमा जितेका केही कुराहरू आफ्नो निम्ति लुकाए, जुनको परिणाम स्वरूप इसरायलीहरूलाई अति नै ठूलो हारको पराजयको नतिजा भोग्नु पर्यो। यो अर्को दिन हामी देख्नेछौ। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।